بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی بھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتینت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، کارکرم میں آپ کا سواگت ہے۔ آج رویوار ہے، جولائی کی 11، شما کیجیے گا، جولائی کی 11، ذی قعدہ کی 30 اور تیر ماہ کی 20 تاریخ۔ کارکرموں میں پہلے آپ سماچار سنیں گے، اس کے بعد انمول باتیں پیش کی جائیں گی، جس کے اوپرانت راجنیتک چرچا ہوگی۔ راجنیتک چرچا کے بعد امام محمد تقی کی شہادت کے سمبندھ میں وشیش کارکرم پیش کیا جائے گا۔ سبھا کے انت میں ہم آپ کو ساپتاہک کارکرم سنوائیں گے، قرآن ایشوریہ چمتکار۔ تو یہ تھی روپریکھا، کچھ ہی چھڑوں میں سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے۔ اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ پیغمبر اسلام کے نویں اتراधिकारी امام محمد تقی علیہ السلام کے شہادت دیوس پر ایران میں شوک منایا جا رہا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے سیریا کے فلسطینی کیمپوں میں رہنے والے فلسطینیوں کی اور سے بھیجے گئے سندیشوں کی سراہنا کی ہے۔ بھارتی ودیش منتری کا کہنا ہے کہ ایران کی نئی سرکار کے دور میں بھارت کے پاس دوپکشیہ سہیوگ میں وستار کا اوسر ہے۔ اتر پردیش میں جن سنکھیا نینترن قانون کی ٹائمنگ اور منشا پر سوال اٹھ رہے ہیں۔ اور اب آپ وستار سے سماچار سنیے۔
پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے نویں اتراधिकारी امام محمد تقی علیہ السلام کے شہادت دیوس پر ایران میں شوک منایا جا رہا ہے۔ ایران میں شہروں، قصبوں اور گاؤں میں امام باڑوں اور سڑکوں پر جگہ جگہ کالی پٹیاں لگا کر COVID-19 کے پروٹوکول کے انترگت امام محمد تقی علیہ السلام کی شہادت کی برسی منائی جا رہی ہے۔ سپریم لیڈر آیت اللہ العظمی سید علی خامنئی کہتے ہیں، ہمارے ایک امام کو 25 سال کی عمر میں کیوں شہید کر دیا گیا؟ اس وقت کی ظالم سرکار پیغمبر کے اہل بیت کی ان مہان ہستی کو اس سے زیادہ سہن کرنے پر کیوں تیار نہیں ہوئی؟ ہمیں اس سوال کا جواب امام محمد تقی علیہ السلام کے جیون اور ویکتتو سے ملتا ہے۔ وہ اسطح کے خلاف لڑائی کا آئینہ تھے، وہ خدائی شاسن استھاپت کرنے کا نیوتا دینے والے تھے، وہ اللہ اور قرآن مجید کے لیے لڑتے رہتے تھے، وہ سانسارک طاقتوں سے کبھی بھی نہیں ڈرتے تھے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے سیریا کے فلسطینی کیمپوں میں رہنے والے فلسطینیوں کی اور سے بھیجے گئے سندیش کی سراہنا کی ہے۔ ورشٹھ نیتا کے انتراشٹریہ سنچار وبھاگ کے پرمکھ حجت الاسلام محسن امی نے ایران فلسطین میتری گٹ کے پرمکھ محمد البوہیسی کو بھیجے پتر میں ورشتہ نیتا کی اور سے آبار ویکت کرتے ہوئے لکھا ہے کہ بیت المقدس کی تلوار ڈم کاروائی پرتیرودھ مورچے کی شکتی کا چھوٹا سا نمونہ تھی۔
ایران نے آتنکوادی گٹ مجاہدین خلق سنگٹھن ایم کے او دوارا آیوجت ایک سمیلن میں کچھ پشچمی ریاض نیتاؤں کی اپستھتی کی نندا کی ہے۔ ایران نے کہا ہے کہ یہ لوگ سرکس کے لیے خود کو سستے میں بیچ رہے ہیں۔ ایران کے ودیش منتالے نے ایک بیان جاری کر کے پشچمی نیتاؤں دوارا آتنکوادی گٹ کا کھلا سمرتھن کرنے کے لیے ان کی نندا کی ہے۔ ایم کے او آتنکوادیوں کے اس سمیلن میں کچھ امریکی سینیٹروں، برٹش اور فرانسیسی سانسدوں نے بھاگ لیا اور ان کا سمرتھن کیا۔ شنیوار کو آیوجت ہوئے سمیلن میں امریکہ کے پورو ودیش منتری مائک پومپیو اور سلووینیائی پردھان منتری نے بھی سمیلن کو سمبودھت کیا۔
بھارتیہ ودیش منتری ایس جے شنکر نے ایران کی نئی سرکار کے شاسن کال کو بھارت کے ساتھ سہیوگ میں وستار کا کال کہا ہے۔ ایس جے شنکر نے پردھان منتری نریندر مودی کے نام سندیش میں ایران کے نو نرواچت راشٹرپتی سید ابراہیم رئیسی کے ساتھ اپنی ملاقات کا ذکر کرتے ہوئے ایران کی نئی سرکار کے شاسن کال کو بھارت کے ساتھ دوپکشی سہیوگ میں وستار کا اوسر مانا۔ اس بیچ اخبار انڈین ایکسپریس کے مطابق ایس جے شنکر نے مودی کے نام سندیش میں لکھا، شپتھ گرہن سماروہ میں شامل ہونے کے لیے مجھے دعوت، وشیش دوپکشی سمبندھ بنانے اور ایران میں نئی سرکار کے شاسن میں اس کے اور بھارت کے بیچ سہیوگ میں وستار کا موقع ہے۔ اس اخبار کے مطابق نئی دلی جلد ہی اس بات کا فیصلہ کرے گی کہ ایران کے نو نرواچت راشٹرپتی سید ابراہیم رئیسی کے شپتھ گرہن سماروہ میں شامل ہونے کے لیے کسے پرتندھی کے طور پر بھیجے۔
بھارت قندھار سے اپنے کوٹنیکوں کو نکال رہا ہے۔ دکشنی افغانستان کے قندھار شہر سے بھارت اپنے کوٹنیکوں کو نکال رہا ہے۔ بھارتی ودیش منتالے نے رویوار کو کہا ہے کہ افغانستان کے انیک علاقوں میں بڑھتی جھڑپوں کے بعد بھارت اپنے کوٹنیکوں کو آہستہ طور پر قندھار سے نکال رہا ہے۔ افغانستان میں افغان فوج اور طالبان کے بیچ تیز ہوتی جھڑپوں کے دشٹیگت چین نے بھی رویوار کو اپنے ناگرکوں کو نکالنے کا فیصلہ کیا ہے۔
اتر پردیش میں بھارتیہ جنتا پارٹی کی سرکار نے جن سنکھیا نینترن کے لیے ایک بل کا مسودہ تیار کیا ہے جس کی چوطرفہ آلوچنا ہو رہی ہے۔ راجیہ کے ودھی آیوگ نے وواداسپد اتر پردیش جن سنکھیا نینترن بل کا مسودہ تیار کیا ہے جس کے تحت دو بچوں کی نیتی لاگو کیے جانے کا پراودھان ہے۔ مسودے میں اس بات کی سفارش کی گئی ہے کہ دو بچوں کی نیتی کا الگھن کرنے والوں کو سانیہ نکائے چناؤ میں امیدوار بننے، سرکاری نوکری حاصل کرنے اور پروموشن پانے سے روکا جائے گا اور انہیں سرکار کی کسی بھی طرح کی سبسڈی کا لابھ نہیں ملے گا۔ آیوگ نے جو مسودہ تیار کیا ہے اسے اپنی ویب سائٹ پر اپلوڈ کیا ہے اور لوگوں سے کہا گیا ہے کہ وہ 19 جولائی تک اس پر اپنی رائے رکھے۔ وہیں بل کے مسودے میں جن سنکھیا نیتی پر عمل کرنے والوں کو اترکت سویدھائیں دینے کی سفارش بھی کی گئی ہے۔
افغانستان کے رکشا منترالیہ کے پروکتا نے پاکستان کے راجدوت کے وکتویہ پر پرتکریا ویکت کی ہے۔ انہوں نے کہا ہے کہ اگر اسلام آباد کی سرکار افغانستان کی سرکشا استھتی سے ادھک چنتت ہے تو اسے طالبان کا سمرتھن روک دینا چاہیے۔ تسنیم سماچار ایجنسی کے انوسار فعاد امان نے پاکستان کے راجدوت کے اس بیان پر تیکھی پرتکریا دی جس میں انہوں نے افغانستان میں طالبان کے مقابلے ہتھیار اٹھانے والوں کو ملیشیا کہا تھا۔ امان نے کہا کہ وہ لوگ جنہوں نے دیش کے سرکشا بلوں کے ساتھ دیش کی رکشا کے لیے ہتھیار اٹھائے ہیں وہ ملیشیا نہیں ہیں بلکہ عام لوگ ہیں۔ یہ لوگ دیش میں شانتی استھاپت کرنے کے لیے ایسا ہی کر رہے ہیں۔ افغانستان کے رکشا منترالیہ کے پروکتا نے کہا کہ یہ افغانستان کی جنتا ہے جو یہ نہیں چاہتی کہ طالبان پھر سے افغانستان پر حکومت کرے اور ان کا دیش اتہاس کے اندھکار میں چلا جائے۔
پوروی سیریا کے دیرالزور پرانت میں امریکی فوجی چھاونی پر میزائل سے حملہ ہوا۔ سابرین نیوز کے مطابق پوروی پرانت دیرالزور کے اپنگریہ بھاگ میں ست کنی کو چھاونی پر کم سے کم 4 میزائل لگے۔ سابرین نیوز چینل کے مطابق رپورٹ ملنے تک اس چھاونی سے دھوئیں اور آگ کے بادل اٹھتے نظر آ رہے تھے۔ دوسری اور سیریائی نیوز ایجنسی سانا کے مطابق کنیکو چھاونی میں خطرے کا سائرن بجنے لگا۔ अमरीकी रक्षा मंत्रालय पेंटागन के एक अधिकारी ने सीरिया में कुनिको तेल प्रतिष्ठान के भीतर अमरीकी छावनी पर हमले की पुष्टि की, लेकिन दावा किया कि यह हमला इनडायरेक्ट था जिसमें कोई घायल नहीं हुआ।
इराक के एक प्रतिरोधक गुट असहाबे अहले हक की राजनीतिक शाखा के प्रवक्ता ने कहा है कि अपने देश से अमरीकी सैनिकों को निकाल बाहर करने की हम शक्ति रखते हैं। महमूद अर्रबी ने शनिवार को कहा कि इराक के प्रतिरोधक बल देश से अमरीकी सैन्य उपस्थिति को समाप्त करने की पूरी क्षमता रखते हैं। उन्होंने कहा कि इराक के बारे में अमरीकी क्रियाकलाप उचित नहीं है और हम अपने देश से अमरीका की सैन्य उपस्थिति को वर्चस्ववाद के रूप में देखते हैं। याद रहे कि अमरीकी सैनिकों को पिछले एक साल से इराक में प्रतिरोधक बलों की कार्रवाइयों का सामना करना पड़ रहा है। इस देश की जनता अपने देश से अमरीकी सैनिकों की तत्काल वापसी की इच्छुक है तथा इराकी संसद भी अमरीकी सैनिकों के देश से निकाले जाने के बारे में बिल पास कर चुकी है।
यमन की राष्ट्रीय एकता सरकार की वार्ताकार टीम के सदस्य ने कहा है कि अमरीका दाइश और अलकायदा के आतंकियों के साथ मिलकर लड़ रहा है। रविवार को अब्दुल मक अल अजरी ने यमन संकट के संबंध में अमरीका के दोहरे मानदंड की आलोचना करते हुए बल दिया कि यमन में जंग को और हवा देने वाला अमरीका का बयान इस देश की मौजूदा सरकार के शांति के बारे में दावों की पोल खोलता है। अल अजरी ने कहा कि अमरीकी दूत वही बात पेश कर रहे हैं जो सऊदी अरब पेश कर चुका है और अमरीकी राष्ट्रपति जो बाइडेन के चुनावी अभियान के दौरान यमन में जंग रुकने के बारे में नारे अब सुनाई नहीं दे रहे हैं। यमनी अधिकारी ने कहा कि अमरीका ने यमन पर हमले को बढ़ावा देने वाली नीति अपनाई है क्योंकि अमरीका के मद्देनजर शांति सिर्फ झड़प का अस्थायी रूप से रुकना है।
फिलिस्तीन के इस्लामी प्रतिरोध संगठन जिहाद इस्लामी की सैन्य शाखा ने कहा है कि आगामी युद्ध में हम ज़ायोनी शासन को दिन में तारे दिखा देंगे। अल अहमद वेबसाइट के अनुसार कुछ ब्रिगेड ने शनिवार की रात बयान जारी करके घोषणा की है कि अगले युद्ध में हमारी जो प्रतिक्रिया होगी वो हर दृष्टि से उच्च स्तर की होगी। कुछ ब्रिगेड ने गजा पट्टी पर ज़ायोनी शासन के 214 के हमले की वर्षगांठ पर कहा कि इस युद्ध में कुद्स ब्रिगेड की कार्रवाइयों ने फिलिस्तीनी राष्ट्र के मान सम्मान को बढ़ाया और इसराइली अजय वाली धारणा को तोड़ दिया।
ब्रिटिश संसद में पैगंबर इस्लाम के खिलाफ अपमान को रोकने की मांग उठी। ब्रिटिश संसद में मुसलमान सांसद नाशा ने इस देश में इस्लाम और पैगंबर इस्लाम के खिलाफ अपमान को भी जुर्म करार दिए जाने की मांग की। नाशा ने इस बैठक में ब्रिटेन में धार्मिक प्रतीकों खासतौर पर पैगंबर इस्लाम के खिलाफ अपमान को जुर्म की संज्ञा दिए जाने की मांग की। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ दोस्तों, अनमोल बातें की एक अनकड़ी के साथ आपकी सेवा में हाजिर हैं। आज के कार्यक्रम में हम दोस्ती के बारे में चर्चा करेंगे। आशा है कि हमारा ये प्रयास आपको पसंद आएगा। रविश जैदी का सलाम स्वीकार करें। दोस्तों, आपको अवश्य याद होगा कि पिछले कार्यक्रम में हमने कहा था कि इंसान एक सामाजिक प्राणी है और जो इंसान समाज में रहता है वो अपने जीवन की समस्त आवश्यकताओं की पूर्ति स्वयं नहीं कर सकता, यानी ऐसा नहीं है कि वो किसी की मदद के बिना अपने जीवन की समस्त आवश्यकताओं को स्वयं पूरा कर ले। दूसरे शब्दों में, एक दूसरे की मदद के बिना सामाजिक जीवन ही नहीं चल सकता। अंततः अपनी ज़रूरतों को पूरा करने के लिए इंसान को दूसरों की ज़रूरत है। दोस्तों, मानव जीवन में अच्छे दोस्त की जो भूमिका व योगदान है
اس سے انکار نہیں کیا جا سکتا ہے، پرنتو بہت سے لوگ ہیں جو اچھے دوست کی بھومیکا سے اوگت نہیں ہوتے ہیں، اس لیے وہ نہ تو اچھے دوست ڈھونڈ پاتے ہیں اور اگر کسی سے دوستی کر بھی لیتے ہیں تو کچھ سمے بعد اسے کھو بھی دیتے ہیں اور انہیں اس نقصان کا آبھاس بھی نہیں ہوتا۔ جبکہ اس پرکار کے لوگوں کی جیب سے اگر کچھ پیسہ کہیں گر جائے تو اس پر وہ کھیت پرکٹ کرتے ہیں۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ سب سے پہلے کمزور ویکتی وہ ہے کہ جو کسی کو دوست نہ بنا سکے، اور اس سے بھی کمزور وہ ویکتی ہے جو دوست کو کھو دے۔ سچا دوست واسطوں میں انسان کی ایک بجھا سامان ہوتا ہے، یہ وہ بجھا ہوتی ہے جو بہت سی سمسیاؤں کا ندان کرتی ہے۔ حضرت علی علیہ السلام کی اس حدیث سے ہمیں صاف صاف یہ شکشا ملتی ہے کہ انسان کو اچھا دوست بنانا چاہیے اور ہر اس کاریہ اور بات سے بچنا چاہیے جس سے دوستی دشمنی یا دوری میں بدل جائے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ دوست کو ناراض یا شرمندہ کرنا اس سے الگ ہونے کی بھومیکا ہے۔ جو انسان یہ چاہتا ہے کہ اس کی دوستی نہ کیول ہمیشہ بنی رہے بلکہ دن پرتی دن اس میں مضبوطی آتی رہے تو اسے چاہیے کہ اپنے دوست کے ساتھ کبھی بھی وشواس گھات نہ کرے، اس سے کبھی بھی جھوٹ نہ بولے، دوسروں سے اس کی برائی نہ کرے، اس کی کمیاں کیول اسی سے بتائے، اس کی مشکل میں کام آئے، اس کے ساتھ کبھی بھی دوہرا ماپدنڈ نہ اپنائے، اس سے بحث کرنے سے یتھا سمبھو پرہیز کرے، کیونکہ بحث کرنے سے من مٹاؤ پیدا ہوتا ہے اور من مٹاؤ دوری و الگ ہونے کا کارن بنتا ہے۔
دوست کے دشمن کے ساتھ اٹھنا بیٹھنا نہیں چاہیے۔
اگر کوئی انسان اپنے دوست کے دشمن کے ساتھ اٹھنا بیٹھنا کرے گا تو اس کا دوست اس کی دوستی پر سندیہ کرنے لگے گا اور یہ سندیہ دوستی کو ختم کر سکتا ہے۔ اس لیے انسان کو چاہیے کہ ہر اس کار سے دوری کرے جس سے اس کی دوستی کو نقصان پہنچ سکتا ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ اچھے لوگوں کے ساتھ اٹھو بیٹھو تاکہ ان میں سے ہو جاؤ اور برے لوگوں کے ساتھ نہ اٹھو بیٹھو تاکہ ان میں سے نہ ہو۔ جو انسان اچھے لوگوں کے ساتھ اٹھتا بیٹھتا ہے وہ عطر اور پرفیوم بیچنے والے کے ساتھ کچھ سمے بتانے والے کی بھانتی ہے۔ جس طرح اگر کوئی ویکتی عطر و پرفیوم بیچنے والے کے ساتھ روز کچھ سمے بتاتا ہے تو اس کے کپڑوں اور شریر سے بھی سگندھ آنے لگتی ہے، ٹھیک اسی طرح اچھے لوگوں کے ساتھ اٹھنے بیٹھنے والے کے اندر بھی کچھ اچھائیاں پیدا ہو جاتی ہیں۔ دوسرے شبدوں میں سنگت کا اثر ہوتا ہے، اس لیے اچھے لوگوں کی سنگت اپنانے اور برے لوگوں کی سنگت سے بچنے پر بہت بل دیا گیا ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ اسبھ و اسشٹ ویکتی کے ساتھ دوستی نشٹھا پورن نہیں ہو سکتی۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ میرے پتا نے تین چیزوں کا شسٹاچار تین چیزوں سے سکھایا ہے۔ میرے پتا جی نے فرمایا ہے کہ بیٹا، برے لوگوں کے ساتھ اٹھنے بیٹھنے سے دور رہو، کیونکہ جو بھی برے لوگوں کے ساتھ اٹھے گا بیٹھے گا وہ سنگت کے اثر سے سرکشت نہیں رہے گا، اور جو بھی اپنی زبان پر لگام نہیں لگائے گا وہ پچھتائے گا، اور جو بھی غلط جگہ پر جائے گا لوگ اس پر سندیہ کریں گے۔ اس لیے روایتوں میں ہے کہ انسان کو ایسی جگہوں پر جانے سے بچنا چاہیے جہاں جانے سے لوگ اس کے بارے میں غلط وچار کرنے لگیں۔ بہرحال دوستوں، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے ہمیں انومتی دیں۔ خدا حافظ۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ دوست दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र हजरत इमाम मोहम्मद तकी अलैहिस्सलाम की शहादत के मौके पर काजमैन में आयोजित हो रहे कार्यक्रमों के बारे में। और फिर बात करेंगे अफगानिस्तान में तेजी से शहरों पर कब्जा करते तालिबान की, और अंत में चलेंगे भारत जहां कश्मीर की राजनीतिक, हिंसक और स्वास्थ्य संबंधित खबरों से हमारे संवाददाता आपको अवगत कराएंगे।
जम्मू कश्मीर नेशनल कॉन्फ्रेंस के अध्यक्ष डॉक्टर फारूक अब्दुल्ला ने कहा है कि
तो सबसे पहले चलते हैं इराक के पवित्र नगर काजमैन और बात करते हैं बाबुल मुराद हजरत इमाम मोहम्मद तकी अलैहिस्सलाम की शहादत के मौके पर काजमैन में होने वाली शोक सभाओं और विशेष कार्यक्रमों की। इस संबंध में काजमैन शहर से IRIB के संवाददाता जलाल खालिदी एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
कल रात से काजमैन में कोई नहीं सोया, सब लोग बाबुल मुराद हजरत इमाम मोहम्मद तकी अलैहिस्सलाम के शोक में डूबे हुए थे। इस साल विशेष तौर पर बगदाद में 3 दिन पहले से ही शोक सभाओं का सिलसिला शुरू हो गया। इन कार्यक्रमों का सबसे गमगीन मौका विदाई का था, जब इमाम जवाद का ताबूत श्रद्धालुओं ने कंधों पर उठाकर उनके दादा इमाम मूसा काजिम अलैहिस्सलाम के रोजे तक ले गए। इस दृश्य को बयान नहीं किया जा सकता। एक श्रद्धालु का कहना है कि इमाम जवाद अलैहिस्सलाम की शहादत की वर्षगांठ के मौके पर हम काजमैन आए हैं ताकि इमाम का गम मना सकें और उनके रास्ते पर चलने का वादा करें। इमाम मोहम्मद तकी अलैहिस्सलाम की शहादत के 1186 साल गुजर रहे हैं। अत्याचारी बनी अब्बास ने चाहा था कि इमाम रजा अलैहिस्सलाम के बेटे को शहीद करके उनके फैलते नूर को खामोश कर दे। उन्हें ये नहीं पता था कि ईश्वर का नूर खामोश होने वाला नहीं है। पवित्र नगर काजमैन से इमाम मोहम्मद तकी अलैहिस्सलाम की शहादत के मौके पर उनके पिता हजरत इमाम अली रजा अलैहिस्सलाम और दुनिया भर में मौजूद उनके चाहने वालों को श्रद्धांजलि पेश करते हैं।
जलाल खालिदी, खबरगुजर सदा वसीमा, शहर काजमैन।
और अब चलते हैं अफगानिस्तान और बात करते हैं इस देश की सेना और तालिबान के बीच जारी भीषण झड़पों के बारे में। एक ओर तालिबान जहां लगातार अफगानिस्तान के विभिन्न शहरों पर कब्जा करता जा रहा है, वहीं अफगान सेना उनका मुकाबला करते दिखाई दे रही है। इस बारे में काबुल से IRIB के संवाददाता बहनाम यजदानी अधिक जानकारी दे रहे हैं हमारे साथी अख्तर अब्बास की आवाज में।
अफगानिस्तान के कई जिलों पर कब्जा करने के बाद तालिबान ने अब अपना ध्यान प्रांतों के केंद्रीय इलाकों और बड़े शहरों पर केंद्रित करना शुरू कर दिया है। जब से तालिबान ने पश्चिमी अफगानिस्तान के हेरात प्रांत के ज्यादातर शहरों को अपने कब्जे में लिया है, तब से प्रांत के लोगों की चिंता बढ़ गई है। हालांकि हेरात के गवर्नर का कहना है कि शहर की चेक पोस्टों को सुरक्षित बना लिया गया है। गवर्नर का कहना है कि शहरों की सुरक्षा व्यवस्था पूरी तरह से चुस्त दुरुस्त है। संभावित हमलों का मुकाबला करने के लिए सुरक्षा बलों को शहरों की सीमा पर तैनात कर दिया गया है। चिंता की कोई बात नहीं है। गजनी से आ रही रिपोर्टों से भी ये संकेत मिलता है कि वहां भी तालिबान और अफगान सुरक्षा बलों के बीच जारी झड़पें अब शहर के बाहरी इलाकों में पहुंच गई हैं। प्राप्त जानकारी के मुताबिक अब केवल 3 हजारा बाहुल्य क्षेत्र क्षेत्र और स्वयं गजनी शहर सरकार के नियंत्रण में है। इस बीच तालिबान ने लगातार तीसरी रात भी बादगिस प्रांत के केंद्रीय शहर किले नौ पर हमला किया। रविवार सुबह तक झड़पें जारी रहीं, वहीं सुरक्षा बलों ने तालिबान के हमले का मुकाबला किया और उसे पीछे हटने पर मजबूर कर दिया। ऐसी स्थिति में कि जब हर दिन युद्ध में तेजी आ रही है, तालिबान और सरकारी सुरक्षा बल दोनों एक दूसरे पर युद्ध भड़काने और शांति भंग करने का आरोप लगा रहे हैं। वहीं अफगानिस्तान के राष्ट्रपति अशरफ गनी रविवार को खुसर हवाई अड्डे का उद्घाटन करने पूर्वी अफगानिस्तान पहुंचे। उन्होंने तालिबान को संबोधित करते हुए कहा,
शरीयत खुदाई मानी।
अफगान सरकार ने तालिबान से हमेशा कहा है कि आए शरीयत के अनुसार सुलह करें, लेकिन तालिबान अमरीकी समझौते को शरीयत से ऊपर मानते हैं। तालिबान ने फरवरी 2020 में कतर की राजधानी दोहा में अमरीका के साथ शांति समझौता किया, लेकिन अफगान सरकार और तालिबान के बीच युद्ध का सिलसिला जारी है। इस बीच तालिबान दोबारा राजनीतिक क्षेत्र में सक्रिय हो गया है। कतर में मौजूद तालिबान के राजनीतिक प्रतिनिधि मंडल ने हालिया दिनों में विभिन्न देशों, विशेषकर अफगानिस्तान के पड़ोसी देशों की यात्राएं की हैं। हालिया हफ्तों में अफगानिस्तान में युद्ध में आई तीव्रता और इस देश में बढ़ती अशांति से पड़ोसी देशों में चिंता की लहर दौड़ गई है।
बेहनाम यजनी, खबरगुजारी सदा सीमा, काबुल।
और अब रुख करते हैं भारत का और बात करते हैं भारत प्रशासित कश्मीर में छापा मारों और सुरक्षा बलों के मध्य जारी भीषण झड़पों के बीच फारूक अब्दुल्ला ने एक बार फिर कहा है कि हमारी सारी उम्मीदें भारत सरकार और इस देश के न्यायालय पर है। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर नेशनल कॉन्फ्रेंस के अध्यक्ष डॉक्टर फारूक अब्दुल्ला ने कहा है कि कश्मीर के हवाले से पिछले दो वर्षों में जो भी नीतियां उनके अनुसार नई दिल्ली ने अपनाई है वो जमीनी स्तर पर असफल हुई हैं और अब नई दिल्ली को समझना होगा कि कश्मीर में जोर जबरदस्ती की पॉलिसी नहीं चलेगी। श्रीनगर में पार्टी कार्यकर्ताओं को संबोधित करते हुए डॉक्टर फारूक अब्दुल्ला ने कहा कि उन्होंने ये बात नई दिल्ली में जाकर तमाम केंद्रीय नेताओं पर बल देकर कही कि कश्मीर एक ऐसी समस्या है जिसको डेलिकेट अंदाज से सुलझाया जा सकता है। उन्होंने कहा कि कश्मीरी लोगों का अगर विश्वास जीतना है तो जो विश्वासघात उनके साथ किया गया है उसे वापस करना होगा, तभी कश्मीर में स्थिति सामान्य होगी। उन्होंने कहा कि इस वक्त जो खामोशी लग रही है, मेरा ये मानना है कि ये खामोशी नहीं है, ये कभी भी लावा फूट सकता है। उन्होंने कहा कि मैं ये बात बल देकर कहना चाहता हूँ कि कश्मीर समस्या का समाधान सिर्फ और सिर्फ भारत के साथ है और जो कुछ हमें हासिल करना है वो हमें भारत ही देगा। उन्होंने कहा कि भारत का लोकसभा हो या यहाँ की सुप्रीम कोर्ट, जो कुछ भी हमें हासिल करना होगा हमें भारत से हासिल करना होगा। उन्होंने कहा कि कोई भी विश्व का ताकत हमें कुछ नहीं दे सकता है और हमें ये बात समझना होगा और नई दिल्ली को भी ये सोचना होगा कि कश्मीर के लोग उनके हैं, लिहाजा उनके दिल जीतने की जरूरत है। इस बीच हिंसक घटनाओं का क्रम भी जारी है। दक्षिणी कश्मीर में भारतीय सुरक्षा बलों और अलगाववादियों के बीच एक मुठभेड़ में तीन अलगाववादी छापामारों के हताहत होने की सूचना है जो स्थानीय थे, जिनका ताल्लुक छापामार संगठन लश्कर तैयबा से बताया गया। इस बीच सेंट्रल डिस्ट्रिक्ट बडगाम में आगा सईद यूसुफ मेमोरियल हॉस्पिटल में आज एक 5 बेड बनाए गए जो उन बीमारों के लिए रखे गए हैं जिन्हें डायलिसिस की जरूरत है। इस अवसर पर जिला मेडिकल ऑफिसर ने पत्रकारों के साथ वार्ता करते हुए कहा,
हमने वॉर फुटिंग बेसिस पे आज ये 5 बेड यहाँ पे स्टार्ट किए। जो भी क्रॉनिक रेनल फेलियर होता है उसको डायलिसिस हफ्ते में 1 बारी 2 बारी 3 बारी देनी पड़ती है। अब उनको कहीं दूर नहीं जाना, उनको श्रीनगर नहीं जाना है, उनको कहीं और नहीं जाना है, प्राइवेट में नहीं जाना है, उनको यहाँ ही ये घर में ये फैसिलिटी मिलेगी। तो मैं आप लोग सभी लोगों को मुबारकबाद करता हूँ। इसके बगैर हमने जो यहाँ 4 बेड हाई डिपेंडेंसी 6 बेड्स जो हमने हाई डिपेंडेंसी गाइनी बेड्स वो भी हमने इनॉग्रेट किए, और उसका जो मतलब है कि जो भी हाई रिस्क प्रेगनेंसी पहले हुआ करती थी, अभी ब्लीडिंग ज़्यादा नहीं हुई, अभी कोई परेशानी ज़्यादा नहीं हुई, अभी कोई कॉम्प्लिकेशन ज़्यादा नहीं, तो रेफ़र करो। अब वो रेफ़र कम हो जाएंगे। जो हाई डिपेंडेंसी गायनी वार्ड बनेगा यहाँ, वो कॉम्प्लिकेटेड केसेस भी मैनेज किए जाएंगे। वो भी एक बड़ी एक सहूलियत है और ایک بڑا ایک راحت ہے اس ایریا کے لیے۔
سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
شروتاؤں، راجنیتک چرچا کا دینک کاریکرم اب یہیں سماپت ہوتا ہے۔ یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، ہماری آج کی سبھا کا انتیم کاریکرم ہوگا قرآن ایشوریہ چمتکار، لیکن اس سے پہلے پرستت ہے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر حضرت امام محمد تقی علیہ السلام کی شہادت دیوس کے دکھد اوسر پر ایک وشیش کاریکرم۔
دوستو، امام محمد تقی علیہ السلام کی شہادت کے دکھد افسر پر وشیش پروگرام کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ سواتی اور محمد علی قومی کا سلام سویکار کریں۔
امام محمد تقی علیہ السلام امام رضا علیہ السلام کے بیٹے ہیں۔ آپ کا جنم پوتر نگر مدینہ میں 195 ہجری قمری میں ہوا تھا۔ جس وقت امام رضا علیہ السلام شہید ہوئے تھے، اس وقت امام محمد تقی علیہ السلام کی عمر 8 سے زیادہ نہیں تھی۔ امام محمد تقی علیہ السلام کل 25 ہی زندہ رہے۔ آپ نے 17 امامت کی، اور کم عمر ہونے کے باوجود امام کے سمے کے سمست ودوان آپ کے گیان سے حد پرب تھے۔ آپ کی سب سے مشہور اپادھی جواد یعنی دانی ہے۔ 220 ہجری قمری میں سمے کے اتیاچاری شاسک نے امام کو شہید کروا دیا، اور امام محمد تقی علیہ السلام کو ان کے دادا ارتھات امام رضا علیہ السلام کے پتا امام موسیٰ کاظم علیہ السلام کی قبر کے بغل میں دفن کیا گیا۔
اس سمے امام محمد تقی علیہ السلام کو شہید ہوئے 1200 سے ادھک کا سمے گزر رہا ہے، پر امام کے ہتیاری کی قبر کا اتا پتا نہیں ہے۔ اس کی قبر پر ایک بھی ویکتی فاتحہ پڑھنے والا نہیں ملے گا، جبکہ عراق کی راجدھانی بغداد کے اتر میں استھت کاظمین میں امام محمد تقی علیہ السلام کی پاون قبر ہے، اور ہزاروں لوگ پرتی دن ان کی پاون سمادھی کا درشن کرتے ہیں۔ ان کے جیون شیلی کے انوسرن کو لوک پرلوک میں سفلتا اور مکتی کا کارن سمجھتے ہیں۔
سمست امام ایشوری گیان کے سروت ہیں، اور اماموں کا پاون استھتو پرجولت دویپ کی طرح ہے جو روشنی بکھیرتا ہے، اور ہر وہ انسان جو بھی ان کے گیان کے اتھا ساگر سے لابھ اٹھانا چاہتا اس کا مارگ درشن کرتے ہیں۔ دوسرے شبدوں میں سمست امام مارگ درشن اور سچائی کے جلتے چراغ ہیں۔
امام محمد تقی علیہ السلام صحیح طرح سے لوگوں کے ساتھ رہنے اور زندگی گزارنے کو بہت مہتو دیتے ہیں۔ ایک استھان پر آپ فرماتے ہیں کہ مورکھ لوگوں کے ساتھ اٹھنا اور بیٹھنا اور زندگی کرنا اچھے ویوہار و آچرن کے برباد ہونے کا کارن بنتا ہے، اور بدھیمان لوگوں کے ساتھ اٹھنا بیٹھنا اور ان سے دوستی سے ویوہار میں پریپورنتا آتی ہے۔
ایشوریہ دھرم اسلام میں دوسرے لوگوں کے ساتھ اچھا ویوہار کرنے پر بہت بل دیا گیا ہے۔ ساتھ ہی اسلام دھرم میں جہاں لوگوں کے ساتھ سمپرک بنانے اور سمبندھ استھاپت کرنے پر بہت بل دیا گیا ہے، وہیں اس بات پر بھی تاکید کی گئی ہے کہ جس کے ساتھ سمبندھ استھاپت کر رہے ہو وہ صحیح اور اچھا انسان ہو۔ اسلام نے ایک اچھے دوست کی کچھ وشیشتاؤں کو بیان کرتے ہوئے کہا ہے کہ انسان جس ویکتی کو دوستی کے لیے چنے سب سے پہلے اسے دھارمک ہونا چاہیے، یعنی وہ ویکتی دھارمک اور نیتک روپ سے پرتیبدھ ہو، کیونکہ جو انسان مہان ایشور اور اپنے پالنہار کے پرتی وچن بدھ نہیں ہے وہ دوسروں کے ساتھ کس طرح پرتیبدھ ہو سکتا ہے۔ جو انسان اپنے پالنہار کے آدیشوں پر عمل نہیں کرتا اور اس کے پرتی کٹیبدھ نہیں ہے تو وہ دوسروں کے پرتی کیسے کٹیبدھ رہے گا؟ دوسرے شبدوں میں کوئی بھی بدھیمان ویکتی کسی ادھرمی سے وچن بدھتا کی اپیکشا نہیں رکھتا۔ Thank you.
जो इंसान धर्म परायण होता है, धर्म उसे महान ईश्वर की याद दिलाता रहता है, और जो इंसान इस प्रकार के व्यक्तियों के साथ उठता बैठता है, उसके दोस्त उसे महान ईश्वर और प्रलय की याद दिलाते रहते हैं। दूसरे शब्दों में, जो इंसान जितना अधिक महान ईश्वर और अपने पालनहार की याद में रहता है, वह उतना ही पापों और गलत कार्यों व बातों से दूर रहता है, क्योंकि यही याद उसे शैतान और शैतानी कार्यों से दूर रखती है। इन्हीं बातों के दृष्टिगत इमाम मोहम्मद तकी अलैहिस्सलाम अच्छे दोस्त से मुलाकात की सिफारिश करते हुए फरमाते हैं, अच्छे दोस्तों और धार्मिक बंधुओं से मुलाकात दिल के साफ और प्रकाशमयी और बुद्धि व होशियारी के अधिक होने का कारण बनती है, चाहे यह दोस्ती थोड़े समय के लिए ही क्यों न हो।
अच्छे दोस्त की एक अन्य विशेषता उसका बुद्धिमान होना है। इस्लाम धर्म में इस बात पर बहुत बल दिया गया कि इंसान को बुद्धिमान व्यक्ति से दोस्ती करनी चाहिए। रिवायतों में मूर्ख व्यक्ति से दोस्ती करने से मना किया गया है। उसकी एक वजह यह बयान की गई है कि मूर्ख दोस्त फायदा पहुंचाना चाहेगा, परंतु उसकी मूर्खता की वजह से नुकसान पहुंचेगा। अच्छा दोस्त इंसान की कामयाबी का एक राज है। बहुत से लोग अपने अच्छे दोस्तों की वजह से कठिन कार्य भी आसानी से अंजाम दे देते और बड़ी से बड़ी सफलता प्राप्त कर लेते हैं।
अच्छा व शुभचिंतक दोस्त महान ईश्वर की बहुत बड़ी नेमत है, और इंसान को उसकी कीमत और उसे ईश्वरीय नेमत समझकर उसके अस्तित्व से सही तरह से लाभ उठाना चाहिए। बुद्धिमान दोस्त से आत्मिक स्फूर्ति और आध्यात्मिक शांति मिलती है, क्योंकि बुद्धिमान इंसान के पास बैठने और उसकी संगत से बुद्धि बढ़ती है। बुद्धिमान दोस्त इंसान के जीवन की बहुत सी कठिनाइयों के समाधान में उसकी सहायता करता है। यही नहीं, कभी कभी ऐसा भी होता है कि इंसान को पता भी ना चलता और उसके शुभचिंतक दोस्त उसकी समस्याओं का समाधान अपने दोस्त के बताने से पहले कर देते हैं।
अच्छे दोस्त के फायदों के दृष्टिगत इमाम मोहम्मद तकी अलैहिस्सलाम फरमाते हैं, जिस इंसान के अंदर तीन विशेषताएं होंगी वो कभी नहीं पछताएगा। पहली विशेषता, जल्दबाजी व उतावलापन न करना, मशवरा करना, और जब कोई काम करने का इरादा करे तो उस समय महान ईश्वर पर भरोसा करना।
इस आधार पर बुद्धिमान दोस्त से मशवरा उसके अच्छे विचारों से लाभ उठाने का कारण बनता है, और इससे उसकी दोस्ती और मजबूत होती है, क्योंकि जब इंसान किसी से विचार विमर्श करता है तो उसका परोक्ष संदेश यह जाता है कि इंसान उसका आदर सम्मान कर रहा है और उसे कुछ समझ रहा है, तभी तो उससे परामर्श कर रहा है, और दूसरे का सम्मान प्रेम में वृद्धि का कारण बनता है। इंसान एक सामाजिक प्राणी है, उसकी प्रगति व विकास दोस्ती की छत्र छाया में होती है, और वह अपनी जिंदगी में मिठास का अनुभव करता है।
जब इंसान के अच्छे दोस्त होते हैं तो उसे अकेलेपन का आभास नहीं होता। यही नहीं, जिस इंसान के पास अधिक दोस्त होते हैं उसके अंदर मुश्किलों व समस्याओं से मुकाबले का अधिक साहस उत्पन्न होता है, और वह अपने अंदर अधिक ताकत व शक्ति का आभास करता है। जो ये कहा जाता है कि 1000 दोस्त कम हैं और 1 दुश्मन ज़्यादा है, तो ये बिल्कुल सही है। दोस्ती इंसान की आध्यात्मिक और सामाजिक आवश्यकता है। इस जरूरत के दृष्टिगत इंसान को अपने सामाजिक संबंधों को मजबूत करने का प्रयास करना और अपने धार्मिक भाइयों और दोस्तों के साथ सहानुभूति जतानी चाहिए, क्योंकि लोगों से दूरी और उनसे कट कर रहने के हानिकारक परिणाम हैं, जबकि दूसरों के साथ लेन देन दोस्ती का कारण बनता है। इस आधार पर इमाम मोहम्मद तकी अलैहिस्सलाम फरमाते हैं, तीन चीज़ें इंसान की दोस्ती का कारण बनती हैं, व्यवहार व बर्ताव में न्याय से काम लेना, मुसीबत में दोस्तों व लोगों से सहानुभूति जताना, और दिल का नर्म रखना।
अच्छे दोस्त से लोक परलोक में इंसान को सफलता व कामयाबी मिलती है। जो इंसान विभिन्न क्षेत्रों में कामयाबी चाहता है, उसे अच्छे इंसान से दोस्ती करनी चाहिए, और जो इंसान दोस्ती के चयन में लापरवाही बरतता है और दोस्तों के चयन के विषय की उपेक्षा करता है, उसे जीवन के विभिन्न क्षेत्रों में हानि उठानी पड़ती है। जिस सीमा तक अच्छा दोस्त इंसान के विकास और उसकी प्रगति में प्रभावी है, उसी सीमा तक बुरे दोस्त से इंसान को नुकसान पहुंचता है। دوسرے شبدوں میں برے دوست انسان کی بربادی کی بھومی سمتل کرتے ہیں۔ بہت سے لوگ برے لوگوں کی دوستی کی وجہ سے ہی نرک میں جائیں گے، اور پرلے کے دن جب حساب کتاب کے لیے سمست انسانوں کو اٹھایا جائے گا تو بہت سے لوگ کہیں گے کہ کاش امک ویکتی سے دوستی نہ کی ہوتی۔ امام محمد تقی علیہ السلام فرماتے ہیں، برے انسان کے ساتھ دوستی کرنے سے بچو، کیونکہ برا انسان ننگی تلوار کی بھانتی ہے جو ودت میں بہت اچھا پرنتو اس کا پرینام بھیاوہ ہے۔
امام محمد تقی علیہ السلام اپنے اس مولیوان کتھن میں فرماتے ہیں کہ مومن اور اچھے انسان کو چاہیے کہ وہ برے لوگوں کی سنگت سے بچے، کیونکہ برے لوگوں کی سنگت سے انسان میں نیتک برائیاں جنم لیتی ہیں۔ بہت سے اچھے لوگ برے لوگوں کی سنگت میں پڑ کر برے و غلط کاری کرنے لگتے ہیں۔ برے لوگوں سے دوستی دل کے کٹھور و سخت ہونے کا کارن بنتی ہے۔ جب انسان کا دل سخت ہو جاتا ہے تو پاپ کرنے میں بھی وہ سنکوچ سے کام نہیں لیتا، اور انسان کی یہ وشیشتا اس کے برے انجام کا کارن بنتی ہے۔
ہر کام میں بیچ کا راستہ اپنانا بہت اچھی چیز ہے، چاہے وہ دوستی ہو یا دشمنی۔ کسی بھی چیز میں اتیواد شرمندگی کا کارن بنتا ہے۔ کبھی کبھی ایسا بھی ہوتا ہے کہ دو دوست ایک دوسرے کی نجی جیون اور ویکتیگت وشیشتاؤں سے اوگت ہو جاتے ہیں، اور اگر ایک دن ان کی دوستی دشمنی میں بدل گئی تو اپورنیہ شتی کا سامنا کرنا پڑتا ہے، اور یہ چیز دوبارہ دوستی کے مارگ کی بڑی رکاوٹ بن جاتی ہے۔
حضرت علی علیہ السلام فرماتے ہیں کہ جب کسی سے دوستی کرو تو یہ سوچ کر دوستی کرو کہ ایک نہ دن اس سے دشمنی بھی ہو سکتی ہے، اور جب کسی سے دشمنی کرو تو یہ سوچ کر دشمنی کرو کہ ایک نہ ایک دن اس سے دوستی بھی ہو سکتی ہے۔ حضرت علیہ السلام کے اس مولیوان کتھن سے بالکل اسپشٹ ہے کہ دوستی اور دشمنی میں سنتولن کو دھیان میں رکھنا چاہیے۔
سچے دوست کی ایک پہچان یہ ہے کہ مشکل میں کبھی بھی اپنے دوست کو اکیلا نہیں چھوڑتا۔ وہ اپنے دوست کی سمسیا کو اپنی سمسیا سمجھ کر اس کے سمادھان کی کوشش کرتا ہے۔ امام حسین علیہ السلام فرماتے ہیں کہ سچا دوست انسان کو غلط کاریوں سے روکتا ہے۔ دوسرے شبدوں میں سچا دوست جہاں انسان کی مدد کرتا ہے، وہیں وہ اپنے دوست کو برے کاریوں سے روکتا و منع بھی کرتا ہے۔ جو لوگ دوسروں کا منہ دیکھتے ہیں اور دوستی کا دعویٰ کرتے ہیں پرنتو غلط کاریوں سے انسان کو نہیں منع کرتے ہیں، وہ واسطے میں انسان کے سچے دوست نہیں ہوتے ہیں۔ سچے دوست کی ایک پہچان یہ ہے کہ وہ اپنے دوست سے سچ بولتا ہے، اور وہ کبھی بھی چاپلوسی نہیں کرے گا۔
بہرحال سمست شیعہ ودوانوں نے لکھا ہے کہ امام محمد تقی علیہ السلام سمست سدگڑوں میں اپنے پوروجوں کی بھانتی تھے، یعنی سمست سدگڑوں کی پرتیمورتی تھے، اور سمست سنی ودوانوں یہاں تک کہ دشمنوں اور ویرودھیوں نے بھی اس بات کو سویکار کیا اور لکھا ہے کہ امام محمد تقی علیہ السلام اپنے سمے میں سروشریشٹھ انسان تھے۔
سمے کا اتیاچاری عباسی شاسک معتصم امام جواد علیہ السلام سے بہت جلتا تھا، اور اس نے امام کو اپنے پد سے گرانے میں کسی پرکار کے سنکوچ سے کام نہیں لیا، پرنتو اس کے سمست شڈیانتر بفل ہو گئے، تو انت میں اس نے زہر دلوا کر امام کو شہید کرا دیا۔
دوستو، آج کے کارکرم کا سمے ہی پر سماپت ہوا۔ امام محمد تقی علیہ السلام کی شہادت کے دکھد اوسر پر ایک بار پھر آپ سب کی سیوا میں ہاردک سمویدنا پرستت کرتے ہیں۔
ما قرآن ایشوریہ چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरी चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह कहफ की आयत नंबर 11 और 12 की तिलावत सुने।
ثم بعثناهم لنعلم أي الحزبين أحصى لما لبثوا أمدا۔
تو ہم نے گفا میں کئی ورشوں تک کے لیے ان کے کانوں پر نیند کے پردے ڈال دیے، پھر ہم نے اٹھایا تاکہ یہ جان لیں کہ ان دونوں میں سے کون سے گٹ کو اپنے ٹھہرنے کی اودھی ادھک گیات ہے۔
پچھلے کاریکرم میں ہم نے کہا تھا کہ ایمان والوں کا ایک گٹ اپنے ایمان و آستھا کی رکشا کے لیے اپنا گھر بار چھوڑ کر اپنے نگر سے باہر نکلا اور ایک گفا میں جیون بتانے لگا۔ انہوں نے ایشور سے پرارتھنا کی کہ وہ ان کے لیے مکتی کا کوئی مارگ اتپن کرے۔ یہ آیتیں کہتی ہیں کہ ایشور نے ورشوں تک ان پر ندرا ویاپت کر دی۔
روچک بات یہ ہے کہ ایشور یہ کہنے کے استھان پر کہ اس نے ان کی آنکھوں پر ندرا ویاپ کر دی، کہتا ہے کہ اس نے ان کے کانوں پر نیند کا پردہ ڈال دیا۔ شاید اس کا کارن یہ ہو کہ منوشیہ سوابھاوک روپ سے سوتا ہے، کنتو جو بات اس کے جاگنے کا کارن بنتی ہے وہ ہو ہلّا ہے، اتہ ایشور نے ان کے کانوں سے سننے کی کشمتا لے لی تاکہ باہری کارک انہیں نیند سے نہ جگائیں۔
آگے چل کر آیت کہتی ہے کہ جب انہیں جگایا گیا تو ان کے بیچ اس بات میں مدبھید اتپن ہو گیا کہ وہ کتنی اودھی تک سوئے تھے۔ اس سمبندھ میں اگلی آیتوں میں ادھک بیورا دیا گیا ہے۔
ان آیتوں سے ہم نے سیکھا کہ یدی منوشیہ ایشور کے لیے کاریہ کرے تو ایشور اسے اپنی اچت سہایتا و کرپا کا پاتر بناتا ہے، چاہے منوشیہ جاگ رہا ہو یا سو رہا ہو۔
ईश्वर हर वस्तु और हर व्यक्ति के बारे में संपूर्ण ज्ञान रखता है और सभी मामलों से अवगत है। चाहे लोग अपने व्यक्तिगत व सामाजिक जीवन के मामलों को समझने में एक दूसरे से मतभेद रखते हों।
आइए अब सूरह कहफ की आयत नंबर 13 और 14 की तिलावत सुने।
انهم فتيتن امنوا بربهم وزدناهم هدى وربطنا على قلوبهم اذ قاموا فقالوا ربنا رب السماوات والارض فقالوا ربنا رب السماوات والارض لن ندعو من دونه الها لقد قلنا اذا شططا۔
ہم ان کی گھٹنا پوری ستیتا کے ساتھ آپ کو بتاتے ہیں کہ وہ کچھ ساہسی یوا تھے جو اپنے پالنہار پر ایمان لائے تھے، اور ہم نے ان کے مارگ درشن میں وردھی کر دی تھی، اور ہم نے ان کے ہردیوں کو سدرن بنا دیا۔ جب وہ اٹھے تو انہوں نے کہا کہ ہمارا پالنہار ہی آکاشوں اور دھرتی کا پالنہار ہے، ہم اس کے اترکت کسی انیہ کو ایشور کے روپ میں نہ پکاریں گے، کہ یدی ہم نے ایسا کیا تو ہم نے بہت غلط بات کہی۔
اصحاب کہف کے سنکشپت ورنن کے پشچات ایشور ان کے پلائن کی گھٹنا کا وستار سے ورنن کرتا ہے۔ آرم میں وہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو سمبودھت کرتے ہوئے کہتا ہے کہ سمبھو ہے کہ ان لوگوں کے بارے میں جنتا کے بیچ وبھن پرکار کی باتیں پرچلت ہوں، کنتو جو کچھ اس بارے میں ایشور کی اور سے کہا جا رہا ہے وہی ستیہ ہے اور واستوکتا کو بیان کرتا ہے۔
یہ بات مہتوپورن نہیں ہے کہ وہ کتنے لوگ تھے، کتنی آیو کے تھے اور کس کال میں جیون ویتیت کر رہے تھے، بلکہ مہتوپورن بات یہ ہے کہ وہ ایشور پر ایمان رکھتے تھے اور اپنے ایمان پر اڈک تھے، اتہ ایشور نے بھی ان کے مارگ درشن میں وردھی کی تتھا ان کی آتما اور ہردیوں کو اس وشیش مارگ درشن سے سدرڑ بنا دیا تاکہ وہ کٹھنائیوں اور سنکٹوں کے مقابلے میں ڈٹے رہیں اور بھوتک آرام کے لیے واستوک جیون کو چھوڑ نہ دیں۔
مول روپ سے بھرشٹ سماج میں تین پرکار کے لوگ ہوتے ہیں۔ ایک وہ ہوتے ہیں جو سب کے ساتھ مل جاتے ہیں، ان کی اپنی کوئی اچھا شکتی نہیں ہوتی اور نہ ہی وہ ویوہار میں سوتنتر ہوتے ہیں۔
دوسرے پرکار کے لوگ سوئم کو سماج کی پد بھرشٹتا سے دور رکھتے ہیں اور اس بات کی انومتی نہیں دیتے کہ سماج کی برائی ان کے بھیتر گھر کر جائے۔
تیسرے پرکار کے لوگ بھرشٹ سماج کو پریورتت کر دیتے ہیں اور پیغمبروں و اماموں کی بھانتی سماج میں سدھار کرتے ہیں۔
اصحاب کہف دوسرے پرکار کے لوگوں میں سے تھے اور انہوں نے برے سماج میں رہنے اور اس کے رنگ میں رنگنے کے ستھان پر اپنے دھرم اور ایمان کی رکشا کے لیے قدم اٹھایا اور اس مارگ میں آنے والی کٹھنائیوں کو سہن کیا۔
البتہ انہوں نے اپنی آستھا کو پرکٹ کرنے میں سنکوچ نہیں کیا اور کھل کر انیکیشورواد اور مورتی پوجا کے غلط ہونے پر بل دیا اور ایکیشورواد کو اپنے ایمان و وچار دھارا کا آدھار بتایا۔ انہوں نے ایشوریہ مارگ کے اترکت ہر مارگ کو غلط بتایا۔
پرتیک دشا میں قرآن مجید کی پرشکشن پرانیوں میں سے ایک آگامی پیڑھیوں کے پاٹھ سیکھنے کے لیے اتیت کے لوگوں کے اتہاس کا ورنن ہے۔ اسی کارن قرآن مجید کا ایک بڑا بھاگ پچھلی جاتیوں کی گھٹناؤں کے ورنن پر آدھارت ہے۔ البتہ لیکھکوں اور کویوں کے من کی اپج کالپنک کہانیاں نہیں بلکہ واستوک گھٹنائیں۔
ان آیتوں سے ہم نے سیکھا کہ ایشور دوارا پچھلی جاتیوں کی گھٹناؤں کا ورنن شکشا و پرشکشن میں سچی کہانیوں کے مہتو کو درشاتا ہے۔
ایمان کے مارگ پر چلنے اور اس مارگ میں پریاس کرنے سے ایشوریہ سمرتھن اور مارگ درشن پراپت ہوتا ہے کہ جو ایمان میں وردھی کا کارن بنتا ہے۔
اتیاچاریوں اور پد بھرشٹوں کے مقابلے میں ڈٹنے کے لیے سدھڑ ایمان اور مضبوط ہردے کی آوشکتا ہوتی ہے اور ایسی شکتی ایشوریہ کرپا کے بنا سمبھو نہیں ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، ابھی آپ نے کارکرم سنا قرآن ایشوریہ چمتکار، جسے پیش کیا زہرا زیدی اور حسن عباس نے۔ کارکرم آپ کو کیسا لگا اس بارے میں آپ اپنے وچار لکھ بھیجیے۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ آپ سے اب ہم انومتی چاہتے ہیں۔ خدا حافظ۔